جناب پروفیسر کریم دوست نظامانی صاحب کو جنم دے رہا ہوں کہ وہ تشریف لائے. براہ کرم نعرے کم ہی لگائے تو بہتر ہیں. پروفیسر کریم دوست نظامانی صاحب, نظریہ پاکستان کی روشنی میں سندھی ادب کا جائزہ فرمائیں. پروفیسر
قدر اور میرے معزز دوستوں اور ساتھیوں, مجھے اس بات کا احساس ہے کہ میں برصغیر ہند و پاک کی ملت اسلامیہ نامی کتاب کے مصنف کے سامنے تقریر کر رہا ہوں. مجھے اس بات کا بھی احساس ہے کہ بنگال کے جعفر سے طنجہ آزمائی کرنے والے عظیم فرزند کے سامنے تقریر کر رہا ہوں. مجھے اس بات کا بھی احساس ہے کہ جامع مسجد دہلی میں خطے کرنے والے عظیم شاعر کے سامنے بھی تقریر کر رہا ہوں. ان تمام احساسات کو سامنے رکھتے ہوئے میں اس بات پر مجبور ہوں کہ مختصر الفاظ میں نظریہ پاکستان کی تھوڑی سی تشریح کر لوں کہ آئیڈیالوجی آف پاکستان سے مراد کیا ہے. کچھ لوگ کہتے ہیں کہ آئیڈیالوجی آف پاکستان سے مراد مسلمانوں کے معاشی مفادات کا تحفظ تھا. کچھ لوگ اور اچھی خاصی اکثریت یا بھاری اکثریت یہ کہتی ہے کہ پاکستان کا مقصد کیا تھا, لا الہ الا اللہ. جو لوگ یہ کہتے ہیں کہ پاکستان کے نظریے کا مقصد مسلمانوں کے معاشی مفادات کا تحفظ تھا, ان کے سامنے میں صرف دو باتیں عرض کر دینا چاہتا ہوں. نمبر ایک, اگر مسلمانوں کے معاشی مفادات کا تحفظ پاکستان کو وجود میں لا سکتا تھا تو موجودہ انتخابات میں وہ پاکستان کو قائم بھی رکھ سکتا, لیکن معاشی مفادات کے اندر اس قدر سیمنٹنگ وائٹیلٹی نہیں ہے کہ وہ مسلمانوں کی قوم کو متحد رکھ سکے. جو جوڑ نہیں سکتی وہ بنا نہیں سکتی. یہ آرگیومنٹ اسی انہی انتخابات کے بعد غلط ثابت ہو جاتی ہے. دوسری بات یہ ہے کہ جب وہ معاشی مفادات کے تحفظ کا ذکر کرتے ہیں تو وہ خود بخود اسلام کی بات بھی تسلیم کر جاتے ہیں. وہ کیسے؟ کس کے معاشی مفادات کا تحفظ؟ مسلمان کے معاشی مفادات کا تحفظ. مسلمان بنگال کا, مسلمان مدراس کا, مسلمان لکھنؤ کا, مسلمان سندھ کا, مسلمان فرنٹیئر کا, مسلمان بلوچستان, یہ مسلمان تم کہاں سے لے آئے؟ ہندو کے بیچ میں سے نکال کر. 40-50 کروڑ ہندو کے بیچ میں سے 10 کروڑ انسانوں کو نکال کر تم نے کہا کہ ان کے معاشی مفادات کے تحفظ کے لیے ہم پاکستان چاہتے ہیں, تو وہ 10 کروڑ انسان تم کہاں سے بیچ میں سے نکال لائے؟ اگر تم لا الہ الا اللہ کو نکال دیتے ہو تو ان 10 کروڑ انسانوں کا قومی تشخص ناممکن ہے اس وقت تک جب تک کہ آپ لا الہ الا اللہ کو نہیں لے آتے. تو سندھی میں ہم کہتے ہیں کہ اٹھ پہنجے مت میں پان کر کے تو اونٹ کی یہ خصلت ہوتی ہے کہ اپنے پیشاب میں خود پھسل جاتا ہے. تو یہ حضرات اپنی آرگیومنٹ کے پیشاب میں خود پھسل کر گر گئے. تو نظریہ پاکستان کی اس مختصر تشریح کے بعد میں دوسری بات جو آپ حضرات کی خدمت میں پیش کرنا چاہتا ہوں وہ سندھی زبان کا مزاج, دی جینیس آف سندھی لینگویج. آپ ادب کیا ہے آخر؟ آرٹسٹ جو رنگ اور کلر سے کچھ بناتا ہے, नाचने का आर्ट जिस्म के अज़ा को हरकत देने से होता है, तो अदब का आर्ट अल्फाज और जुबान से बनता है। यहां पाकिस्तान से पहले बिल्कुल दो अलग सिंधी जुबानें थीं, इस हकीकत को नहीं झुटलाया जा सकता। मैं आहिस्ता आपको बताता हूं कि जब सिंधी जुबान के रस्म अल-खत का सवाल उठा तो हिंदू ने देवनागरी रस्म अल-खत के लिए मुहिम चलाई, लेकिन मुसलमानों की अरबी रस्म अल-खत कामयाब हो गई। फिर कल परसों हुकूमत के सिंधी पर्चे ने यह फितना उठाया कि रोमन रस्म अल-खत सिंधी जुबान का होना चाहिए, और आप ये समझिए कि एक दिन इधर से ये फितना उठाए, दूसरे दिन हैदराबाद के मारूफ रोजनामा मेहरान ने शदीद एडिटोरियल उसकी मुखालफत में लिखा। मैं आपको ये अर्ज करने के लिए आया हूं कि ये जो बात है कि भाई सिंधी लिटरेचर और सिंधी लैंग्वेज पूरी सिक्यूलर है, ये बात अब भी नहीं है, पहले तो कतन नहीं थी। अब मैं दो सिंधी जुबानें किस तरह थी उसकी मुख्तसर सी मिसाल मैं आप हजरात के सामने देता हूं। हम सिंधी मुसलमान रे बोलते थे तो हिंदू रे बोलते थे, और जिसको हम रे बोलते थे उसको हिंदू रे बोलते थे। मसलन लोग तो लोग का उसको हम सिंधी मुसलमान बोलते थे करो, और हिंदू बोलते थे करो, और कड़ा जिसको कुंडा बोलते हैं उसको हम बोलते थे करो, और हिंदू बोलता था करो। यानी जिद। एक मरतबा ये बहस थी कि हिंदू की सिंधी चलनी चाहिए या मुसलमानों की, बड़ी गर्मा गर्म बहस हुई। तो एक उठे हमारे सिंधी मुसलमान, उन्होंने कहा, उन्होंने बोर्ड पर एक फिक्रा लिखा, कहने लगा कि भाई कोई हिंदू दोस्त इसको हिंदू सिंधी में पढ़कर दिखाए। वो फिक्रा क्या था, मुर्जी ऊनी सखर बंदर खां लुढ़ी लुढ़ी रिढ़ी रिढ़ी अची कोटड़ी बंदर पे पहुंची। उसने कहा कि भाई ये सिंधी हिंदू की सिंधी में पढ़कर सुनाइए। तो एक साहब ने कहा गुरुजी गुंगरी कोटरी बंदर खां, तो उसने कहा भाई साहब आपके सौती अतराफ में से गंदगी आ रही है। गुरुजी गुरी के मायने ये होते हैं कि पाखाने की बोरी। तो ये मुकाबले चलते रहे सिर्फ इन अल्फाज तक नहीं, दूसरे अल्फाज आप लीजिए। हिंदू बोलता था मानी, जिसको रोटी बोलते हैं ब्रेड, ब्रेड को हिंदू बोलता था रोटी रोटी, मुसलमान बोलता था मानी। ये लोक बड़ा होता है जाम, या जिसको जाम होता है बड़ा है कि कंझे का पीतल का बना हुआ पानी पीने के लिए एक बर्तन होता है, उसको हिंदू बोलता था कटोरो, मुसलमान बोलता था रक्तो। खाना मील्स उसको हिंदू बोलता था रसोई, मुसलमान वही मानी। सालन को हिंदू बोलता था तीमन, मुसलमान बोलता था पेड़। यानी कई अल्फाज ऐसे थे जो आपको नजर आएंगे कि उनके अलग होते थे हमारे अलग होते। और उस इन अल्फाज के अलावा मोड ऑफ एक्सप्रेशन या सेंटेंस या सेंटेंसेस की बनावट, या जिसको हम सिंधी में बोलते हैं बीहक, उसमें भी बड़ा वाजह फर्क था। वो फर्क नुमाया हो जाता है जब हम डॉक्टर गुरबख्शानी और अल्लामा दाऊद कोटा मरहूम की जुबान का मुताला करते हैं, जो कि हम असर। मैं हर सिंधी मुसलमान को दावत देता हूं कि उनकी जुबान मुताला करे तो वो फर्क संताप तक का फर्क नजर आएगा कि वहां संस्कृत असरंदाज है, वहां अरबी असरंदाज। मजेदार बात यह है कि ये जो प्रोनाउंस है जमीर, उनकी एंडिंग्स या उनके खात्मे हमारे यहां अरबी और फारसी से बड़ी हद तक लिए गए। मतलब ये एंडिंग्स जो हैं प्रोनाउंस की, वो उर्दू में नहीं है, लेकिन सिंधी में है। इससे मैं ये नहीं कह रहा कि सिंधी बहुत वसी जबान है, लेकिन मैं अरबी का असर ट्रेस आउट करना चाहता हूं उस पर। आप किसी के कहते हैं मैं उसको दूंगा, मैं उसको दूंगा, और सिंधी में कहेंगे इन दो सांस, मैंने उससे कहा चयो मांस, मैंने कहा चयुम। ये अरबी के असरात हैं जो सिंधी जुबान पर इस तरह गहरे हैं, और मुस्लिम तहजीब के असरात सिंधी जुबान पर इस कदर गहरे हैं कि अगर उनको अलग कर लिया जाए तो भाई ऐसे है जैसे किसी आदमी की खाल नोच ली जाए। इंसान की जिस्म से खाल नोच लीजिए वो चीख उठेगा, सिंधी जुबान से अरबी असरात छीन लीजिए सिंधी जुबान मातम करेगा। सिर्फ यहां तक नहीं है, कल्चर में आप देखें हम बिल्कुल अलग थे। अजरक आपने सुनी होगी जो खास सिंधी किस्म की है, हिंदू ने कभी अजरक इस्तेमाल नहीं की, कभी नहीं। और मैं कहता हूं कि कराची के लोगों तुम बेधड़क इस्तेमाल करोगे, ये मुस्लिम तहजीब की निशानी। उतरा जी टोपी कभी हिंदू ने इस्तेमाल नहीं की। साफा और पगड़ी जिसको हम बोलते हैं, जिस अंदाज में मुसलमान बांधता था पट को, हिंदू ने कभी उस अंदाज में नहीं बांधा। और मजेदार बात यह है कि हम उसको पट को बोलते थे और हिंदू पाग बोलता था। यानी इतना वाजह फर्क था, दो डिफरेंट करेंट थे। गंगा और जमुना का तो कहीं संगम हो जाता है, लेकिन सिंध के हिंदू और मुसलमान का संगम 47 तक नहीं हो सकता। तारीख है जिसको कोई झुटला नहीं सकता। अब इसके बाद मैं नज़रिए पाकिस्तान को भी थोड़ा सा ले आता हूं। कहा यह जाता है कि भाई नज़रिए पाकिस्तान नाकाम हो गया इसलिए कि बंगाल हमसे अलग हो गया। अव्वल तो मुझे इसमें भी कलाम है कि बंगाल हमसे अलग हुआ भी है हमेशा के लिए या नहीं, इसमें भी कलाम है। लेकिन अगर बंगाल अलग हुआ तो उससे नज़रिए पाकिस्तान की नाकामी साबित नहीं होती, नाकामी हमारी साबित होती है कि हम नज़रिए पाकिस्तान के साये के तहत ना आ सकते। एक डॉक्टर है वो तो बैठा है अपनी दुकान पर एंटीबायोटिक्स रखे हुए, आओ भाई जिसको मलेरिया है वो आए मेरे पास, कोई नहीं इनका इंजेक्शन है। अब मलेरिया का मरीज नहीं जाता, मलेरिया उसको छोड़ती नहीं, तो इसके मने ये नहीं है कि एलोपैथी नाकाम हो गई है या क्विनाइन के इंजेक्शन नाकाम हो गए। वो बदबख्त मरीज नाकाम हो गया है जो वहां तक चलकर नहीं जाता, क्विनाइन के इंजेक्शन नहीं लगाता। नजरिया एक फैक्ट होता है, रियलिटी होती है, हकीकत होती है, हकीकत हमेशा हकीकत रहती है। इसलिए किसी नजरिए के नाकामी का सवाल ही नहीं होता, सवाल उस बदबख्त कौन की नाकामी का होता है जो किसी अच्छे नजरिए को अपनाने में नाकाम रहती है। नाकाम हम हुए हैं, नजरिए पाकिस्तान नहीं हुए। तो ये फजूल बात हमारे अंदर इंफीरियरिटी कॉम्प्लेक्स पैदा करने के लिए एक माइक्रोस्कोपिक मिनॉरिटी पैदा कर रही है, जिसकी तारें कभी कहां से हिलती हैं कभी कहां से हिलती हैं। इसके बाद वक्त अब मैं सिंधी अदब पर बात करते हुए शाह अब्दुल लतीफ भिटाई रहमतुल्लाह अलैह का ही जिक्र करूंगा, इसलिए कि दुनिया के तमाम जो बड़े बड़े अदब हैं उनमें शायरी को बड़ी अहमियत है, और सेकंड बेस्ट शायर हर जुबान के पास होता है। अंग्रेजी जुबान से शेक्सपियर छीन लीजिए, मिल्टन तो बहरहाल रहेगा और वो अच्छा खासा अजीम शायर है। उर्दू से इकबाल छीन लीजिए, गालिब और मीर तो रह जाते हैं। फारसी से रूमी छीन लीजिए, सादी और हाफिज रहते हैं। सिंधी से लतीफ छीन लीजिए, कुछ नहीं रहता। लतीफ इस कदर अजीम है कि सेकंड बेस्ट उस पर मिल ही नहीं सकता। सिंधी अदब की इमारत एक ही खंभे के ऊपर खड़ी है, एक शहतीर है जिसका नाम शाह अब्दुल लतीफ भिटाई। दूसरी जुबानों के शायरों को दो दो तीन तीन शहतीर है, सिंधी अदब को सिर्फ एक शहतीर है शाह अब्दुल लतीफ। उसको निकाल दीजिए, सिंधी अदब खत्म। اسی لیے ایسے عظیم شاعر کا تذکرہ میں کیے بغیر نہیں رہ سکتا. حضرت شاہ عبد اللطیف بھٹائی آپ جانتے ہیں کہ اس دور میں تھے جس دور میں کہ یہاں فارسی کا چلن تھا, فارسی اور عربی کا بڑا عام چلن تھا. یہ تاریخی حقیقت ہے کہ حضرت شاہ عبد اللطیف بھٹائی کے پاس دو کتابیں ہمیشہ ساتھ ہوتی تھیں. تمام سوانح نگار ان کے بائیوگراف اس بات پر متفق ہیں, کلام پاک اور مولانا رومی کی مسند. اور یہ بھی ایک حقیقت ہے کہ میاں غلام شاہ کلہورے یا سندھ کے کسی حاکم نے ان کو تحفتاً مثنویہ مولانا رومی دی تھی. اب یہ عجیب اتفاق ہے کہ اس بچے کھچے پاکستان کے دو عظیم شاعر لے دے کے ہمارے پاس رہ گئے, اقبال اور لطیف, اور دونوں رومی کے مڑی. اقبال رومی کو مرشد کہتا ہے, پیر رومی مرشد روشن ضمیر. اسی طرح لطیف بھی اپنے کلام کی ابتدائی اسی سے کرتا ہے, بشر و ازمے کے ترجمے جو جس طرح سے رومی نے کی. اقبال ماضی کا غم کرتا ہے, ماضی کا غم وہی کرتا ہے جس کا ماضی شاندار ہوتا ہے. آپ دیکھیں گے کہ مسلمان کے دانشوری نے ہمیشہ ماضی کو رویا ہے کہ ہمارا ماضی ایسا تھا. اور یہ جو آپ آج کل دیکھتے ہیں سوشلسٹ اور سیکولرسٹ اور جو ترقی پسند ہوتے ہیں, وہ کہتے ہیں بھائی ماضی کی بات مت کرو, مستقبل کی بات کرو. تو میں کہتا ہوں بھائی تمہارا ماضی ہے کون سا جو اس کی بات کرنے سے شرما دے. یو ڈونٹ ہیو اینی پاسٹ, پاسٹ کی بات تو وہی کرے گا کہ جس کے پاس ہوگا. ہمارے پاس پاسٹ ہے اس لیے ہم بات کرتے ہیں. تو وہ میں لطیف سائن پر آتا ہوں, اقبال کا ایک شعر اس میں ہے, چلے میری غریبی کا تماشا دیکھنے والے, وہ محفل اٹھ گئی جس دم کے مجھ تک دور جام آ. اس میں غالباً ماضی کا غم. اور شاہ صاحب کا میں آپ کو شعر سناتا ہوں, آپ کہیں گے کہ شاہ صاحب اقبال شاید سندھی جانتے تھے اس لیے وہ کہا, ضیا سے بھی جھاڑ ہوں گے لال رنگین جے اتنی سدا پویا سی اے لہن سار کتوں پت لوہار آنے ننگے. کوئی سندھی جاننے والا ترجمہ کر سکتا ہے کہ اقبال اور لطیف کا شعر کا ایک ہی بات ہے یا کوئی دوسری؟ ضیا سے بھی جھاڑ ہیرا لال موتی اور ہیرے کو پہچاننے والے چلے گئے. ضیا سے بھی جھاڑ, بھی جھاڑ وہ کہتے ہیں جو ڈائمنڈ کی پہچان رکھتے ہیں. تو ڈائمنڈ کو پہچاننے والے, ہیرے اور موتی کو پہچاننے والے چلے گئے. چلے میری غریبی کا تماشا دیکھنے والا, وہ محفل اٹھ گئی جسم کے مجھ دور جام. اور اسی طرح سے بچے کھچے پاکستان کے ان دو عظیم شعرا میں عشق رسول ملتا. یہ ہر مذہبی شاعر کی خصوصیت ہے کہ اس کو اپنے پیغمبر سے محبت ہوتی. ملٹن کی میٹری کی اوڈ بہت معروف ہے, انگریزی ادب کے بہت بڑے شاعر ہیں. حضرت عیسیٰ علیہ السلام کی ایسی بہترین نعت کہی ہے انہوں نے کہ شاید ہمارے اچھے نعت گو شاعر بھی نہ کہہ سکتے. اپنے پیغمبر سے ہر عظیم شاعر کو محبت ہوتی ہے. اب میں تھوڑا مذہب اور ادب پر بھی کچھ بات عرض کر دوں گا. تو اقبال کے اندر تو آپ دیکھتے ہیں کہ منع میرے امن دادت تو خواہ مرا یارہ غزل خانے شمر دند ہے. مدینے والے میں تو آپ سے دادخواہ بن کر آیا ہوں, اور لوگ کہتے ہیں کہ تم شاعر ہو, اپنے شعر کو کچھ نہیں سمجھتا. اپنا شعر کیا ہے؟ حضور سے داد لینا, یعنی اپنے کلام کو اہمیت نہ دینا. اور یہی وجہ تھی کہ ترک کلام کا ارادہ بھی اقبال نے کیا تھا, اور غالباً کر بھی چکے تھے, لیکن آرنال کے کہنے پر وہ پھر اپنی شاعری کرنے لگے. کہ آرنال نے, غالباً آرنال نے ان کو مشورہ دیا تھا کہ آپ کی شاعری ایسی ویسی نہیں ہے, اس لیے اس کو جاری رکھو. اور یہی بات ہمیں بھٹائی کے اندر ملتی ہے کہ وہ اپنے کلام کو بالکل اہمیت نہیں دیتے تھے, اور اپنے کلام جو پورا رسالہ تھا وہ وہاں قرار نامی جھیل میں انہوں نے پھینک دیا تھا. مقصد کیا تھا؟ منع میرے امن دادت کام और शाह साहब की जुबान में तो जे बैत भाया से आयत आहीन मनो वनो मन लाही प्रिया संदे पार। मकसद शायरी नहीं था, मकसद महबूब से तेरे दिल को मिलाना था। और ये ट्रेडिशन मुसलमानों के अंदर, मुसलमान मिस्टिक्स के अंदर, मुसलमान मिस्टिक्स के अंदर ये ट्रेडिशन जो चली आ रही है उसमें एक यूनिटी नजर आएगी आप सिंध के अंदर खसूसियत के साथ। मैं एक जमनन एक बात अर्ज कर दूं कि मुसलमान की एक साहब ने कहा कि तुम मुसलमान मुसलमान की बात करते हो, बताओ दुनिया के पूरे मुसलमानों में कॉमन बात कौन सी है, लिबास मुख्तलिफ, ये मुख्तलिफ, वो मुख्तलिफ। मैंने कहा भाई एक बात हम मुसलमानों में ऐसी है कि दुनिया की किसी कौम में नहीं और सिर्फ मुसलमानों में है और पूरी दुनिया के मुसलमानों में, और वो है पुलाव। पुलाव दुनिया की कोई दूसरी कौम नहीं खाती जितना के मुसलमान। यानी ये कल्चर की यूनिटी, कल्चर का इतिहास छोटी छोटी बातों में अगर आप देखेंगे तो आपको नजर आएगा। ये मिल्लत इस्लामिया एक इतनी बड़ी वहदत है कि तारीख इंसानी में इतनी बड़ी वहदत आपको नहीं मिलेगी। तो मैं अर्ज कर रहा था कि ये मिस्टिक पोएट्री में आप जानते ही हैं कि पोएट्री में तो दुश्मन खंजर कहे बगैर बनती ही नहीं है शायरी में बात। तो हजरत इमाम गजाली रहमतुल्लाह अलैह ने जिसमें इंसानी को सवारी के जानवर से तस्बीह दी है और रूह को उसके ऊपर सवार बताया है कि रूह इस जिस्म पर, इस जानवर पर चढ़कर अपने महबूब तक पहुंचता है। ये इमाम गजाली की एक मेटाफरी समझ लीजिए। और शाह साहब का पूरा सुर सफी तुल हूं और मूमल राम इसी मेटाफर पर मबनी है। दाधो उठ दाधी वेरन गुंदरन लुखन नाऊ लधी पुछा पेर पुनूंगा विझा दुख वधी लिखे आऊं लधी ना तो पतन पेर पंद करे उछल लय उचिरन छा वही वेर ही कमीनी के या अमर खां आदो कर उठ ऊंट। मूमल राणू ने भी मूमल कहते राणा ऊंट को कहता है कि मुझे मंजिल तक पहुंचाए ताकि मैं अपने महबूब से बातें कर सकूं। और उसी जगह पर वो मूमल राणू से एक जगह कहता है कि करहा कारण काह तो खे भिण धारियो, जिस्म को कहता है कि ए जिस्म ए मेरे ऊंट। अब राणू कह रहा है ए मेरे ऊंट जिस पर मैं सवार होकर मूमल तक मुझे पहुंचना है, उस ऊंट को कह रहा है राणा करहा कारण का तोखे भरिन धारियो कि तुझे हमने पाला इसलिए है कि मंजिल तक पहुंच जाए। सारे विज सैयद चे लुंडाने का लाह मुकाबलो मूमल सिंह छींदो संझ सुबह। जिस्म राणे का ऊंट इसलिए है कि उसको मूमल की मंजिल तक पहुंचा दे, और जिस्म इंसान का इसलिए है कि महबूब हकीकी तक उसको पहुंचा दे। ये बात सिर्फ हमें शाह साहब तक ही महदूद नजर नहीं आती, शाह साहब के बाद जितने शायर आते हैं वो ऊंट को सवारी का जानवर कहते हैं जिसका मकसद इंसान को महबूब तक पहुंचाना है, महबूब हकीकी तक। हत्ता के हद ये है कि नफरपुर के साईं मिश्री शाह का नजर का वक्त का शेर है, वक्त रहील आप सकरात के वक्त का शेर है काफी है उसमें। वो कहते हैं उफर का घा ऊंट, जिसम को कहते हैं काघा काघा ऊंट, कहते हैं मेरे ऊंट जल्दी चल कहीं सूर्य निकलना है, उफर काघा ऊंट जल्दी महबूब तक मुझे पहुंचा दे कहीं मेरी सांस न उफर जाए, उफर काघा ऊंट। ये ऊंट की ट्रेडिशन को, इन अल्फाज के ट्रेडिशनल इस्तेमाल को आप मिस्टिसिज्म की जुबान के कसौटी पर परखेंगे तो पूरे सिंधी लिटरेचर में आपको नजर आएगा। शोरा की इन बातों ने न सिर्फ ये कि आप अगर कुछ सिंधी समझ रहे हैं माफ कीजिएगा, ये कुछ सिंधी भी कमी रह गया पूरे पाकिस्तान की है। तो ये इस ट्रेडिशन ने एक फायदा ये दिया कि आप देखते हैं कि अदीब और शायर लोगों के अंदर जौक क्रिएट करता है, टेस्ट। ये अदीब का बहुत बड़ा काम होता है, शायर का एक टेस्ट क्रिएट करना, जौक क्रिएट करना और फिर उस टेस्ट और जौक के मुताबिक अदब फराहम करना। अंग्रेजी अदब के तालिबे-ए-इल्म जानते होंगे कि अगर मार्लोर न होता तो शेक्सपियर अजीम शायर न बन सकता, क्योंकि मार्लोर ने और यूनिवर्सिटी विक्स ने एक टेस्ट क्रिएट कर दिया था और शेक्सपियर अजीम बन गया। अगर जर्मन जबान में गोटे से पहले कोई मार्लोर किस्म का शक होता तो गोटे भी शेक्सपियर जितना अजीम बन जाता, लेकिन गोटे को दो काम करने पड़े, टेस्ट भी क्रिएट करना पड़ा और उस टेस्ट के मुताबिक लिटरेचर भी मुहैया करना पड़ा। ये दो बड़े काम गोटे ने किए, इसलिए गोटे अजीम शायर कहा जाता है। लेकिन ये एक अदबी नुक्ता है जिसको आप अगर अच्छी तरह से समझ सकते हैं कि टेस्ट क्रिएट करना, जोक क्रिएट करना भी बड़ी मुद्दत के बाद भी ऐसा होता है। तो हमारे इन मिस्टिक पोइट्स ने हमारे सिंध के अवाम के अंदर क्या जोक पैदा कर दिया था उसकी मिसालें ये है कि अब तो खैर जोक बदल चुका है, अब भी वो है लेकिन कुछ बिगड़ा हुआ है कि जब भी कोई शायर एक काफी होती थी सिंधी जबान में फोश काफी, दिल पर आयस दर पहुंचे तो नीण खनी मुंडे निहा। गाने वाला एक हिंदू था कि ए महबूब मैं तेरे दरवाजे पर आया हूं, आंख उठाकर मेरी तरफ देखो, ये उसकी काफी। लेकिन हमारे मिस्टिक पोइट्स ने जो जौक क्रिएट किया था उसकी मिसाल मैं आपको बताता हूं कि हमारे मेरे मामू साहब कहने लगे कि मैं हज पर गया, जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, पहले इसका मफहूम समझ लीजिए, दिल पर आयस दर पहुंचे थे नीण खनी मुंडे निहा, ऐ महबूब मैं तेरे दरवाजे पर आया हूं, आंखें उठाकर मेरी जानिब देख। तो वो मामू साहब कहने लगे कि हम जब रोजे के करीब पहुंचे तो एक सिंधी देहाती बिल्कुल वजद के आलम में बस से उतरा और नाचता हुआ गाता हुआ रोजे के पास पहुंचा कि दिल पर आए तो डर समझे तो नीण खनी मुंडे निहा। ये टेस्ट क्रिएट किया हुआ था कि दिल पर से मुराद बालकनी से घूरने वाली तेजी लड़की नहीं, मोहम्मद रसूलुल्लाह। दिल पर आए तो डर समझे तो नीण खनी मुंडे निहा, मदनी की आंखों की उसे जरूरत थी और ये गाकर वो तो हो सकते। ये टेस्ट था ट्रेडिशन की, ये इतनी मजबूत थी और इतनी मजबूत है, अब भी मैं कहता हूं है कि इसको लोचने के लिए खाल लोचने के बराबर ये बात हो जाए। तो ये शेर में बात थी, लेकिन एक ट्रेजिडी जो सिंधी मुसलमान के साथ हुई है, इसको मैं ट्रेजिडी ही कहूंगा, वो ट्रेजिडी ये है कि बड़ी हद तक ज्यादातर इशाती इदारे या पब्लिशिंग हाउसेस पार्टीशन से पहले हिंदू के थे, मुसलमानों के चंद थे, सिंधी मुस्लिम अदबी सोसाइटी या कुछ इस किस्म के थे, लेकिन ज्यादातर पब्लिशिंग इदारे हिंदू के थे क्योंकि वो मुआशी तौर पर या इक्तिसादी तौर पर अफोर्ड कर सकते थे उनको। बाद में मुस्लिम लीग की तहरीक जब जोर से उभरी तो मुसलमानों के भी कुछ पब्लिशिंग हाउसेज या पब्लिशिंग इदारे कायम हो गए, लेकिन इस पैमाने पर नहीं जिस पैमाने पर के हिंदू के। तो जाहिर है कि वो पब्लिशिंग इदारे अपने ही टेस्ट की चीज छापते थे। एक अदीब और शायर दो तीन मरतबा कुछ चीजें लिखता है, वो छपती नहीं है, अच्छा अदीब भी बदन होकर बैठ जाता है, हर एक आदमी जान कीस नहीं होता। लेकिन एक बुरे अदीब की भी गटर क्लास चीजें छपती रहे, चार पांच छपी तो वो लिखता रहेगा। जैसे अंजुमन तरक्की पसंद मुसन्निफीन के अदब का आपको तज़किरा होगा कि अर्ली फिफ्टीज में सवीरा शाहरा संगे मील इनमें क्या क्या चीजें छपती थी और लोग कुम्हार से अदीब बन गए। बार बार चीजें जब छपती हैं, जब बार बार किसी की चीज छपे उसकी हिम्मत अफजाई हो वो अदीब बन जाता है। तो ये बहरहाल पार्टीशन से पहले ट्रेजिडी थी कि अच्छे मुसलमान अदीबों की चीजें छपने के लिए, मैं ये नहीं कहता कि मवाक़े कतन नहीं थे, बहुत कम थे। और पाकिस्तान बनने के बाद उससे और बड़ी ट्रेजिडी हुई कि सबसे बड़ा पब्लिशिंग इदारा गवर्नमेंट का था, मैं नाम नहीं लूंगा, और उस पर काबिज नजरिया पाकिस्तान के दुश्मन हो गए और लाखों रुपए की किताबें वो छापी जिनको जला देना बेहतर है बजाय इसके कि कोई उसको पढ़े। आपकी तमीर अदब अगर सिंधियों के लिए, सिंधी मुसलमानों के लिए एक अजीम शान पब्लिशिंग हाउस कायम कर दे तो आज ही सैकड़ों नजरिए पाकिस्तान के मुआफिक अपनी किताबें आपको मिल सकती हैं जो मुसलदात की शक्ल में मौजूद। मैं अपना तजुर्बा बताता हूं कि खलीफ मोराई ने सुंदरी नामी एक नावल लिखी थी जो कि راوی محمد بن قاسم کی فتح سندھ کے متعلق تھی، بہترین ناول تھی اور پارٹیشن سے پہلے اس کے کئی ایڈیشن چھپ چکے تھے اور میں نے ذاتی طور پر کئی دن کوشش کی لیکن وہ کتاب میں چھپوا نہ سکا۔ کئی ایسی کتابیں پڑھی ہوئی ہیں، آپ یہ نہ سمجھیں کہ سندھی لٹریچر ہیز بن کمپلیٹلی سیکولرائز، اگر دو چار لوگ جیے جیے کرتے ہیں تو اس کے معنی نہیں ہے کہ مرے پاکستان۔ یہ ہوا باندھ دینا دوسری بات ہے، اخبارات کے ذریعے صحافت اور ادب میں فرق ہوتا ہے۔ صحافت ایک دن کے لیے ہوتی ہے، ڈیلی صحافت ہفتے روزہ سات دن کے لیے ہوتا ہے، منتھلی ایک مہینے کے لیے ہوتا ہے، ادب ہمیشہ کے لیے ہوتا ہے۔ اور نظریہ پاکستان کی مخالفت میں لکھا جانے والا سندھی ادب ایک نقاب کی حیثیت سے میں کہتا ہوں کہ زندہ نہیں رہ سکتا زیادہ دیر تک۔ جانسن اپنی دور کا دین تیس مار خان عجیب تھا لیکن آج اس کو کوئی اتنا عظیم نہیں سمجھتا، اور آپ دیکھ لیتے ہیں کہ منٹوں کے افسانے کی کیا دھوم تھی اس سے پہلے، آج کہاں ہے منٹوں۔ وقتی طور پر اگر کوئی ابھر آتا ہے تو اس کے معنی یہ نہیں ہے کہ وہ عظیم ادیب ہے۔ تو ایک نقاب کی حیثیت سے، ایک ادب کے ادنا طالب علم کی حیثیت سے میں یہ گزارش کیے دیتا ہوں کہ نظریہ پاکستان کے مخالفت میں جو کچھ لکھا جا رہا ہے سندھ میں وہ صحافت ہے، لٹریچر نہیں ہے۔ اور دیکھ کر معذلہ میری طرح خدا کا بھی خانہ خراب، انہی سے تو ہم لوگ بنے ہیں۔ معاذ اللہ معاذ اللہ، کئی ایسے اشعار آپ کو ملیں گے۔ سنبل و سلاسل پڑھ لیجئے، کراچی میں ہی وہ شخص رہتا ہے۔ دوسری کئی کتاب اور اشعار پڑھ لیجئے، کیا کیا گمراہی نہیں پھیلائی گئی ہے اردو ادب کے ذریعے سے سندھ کے اندر۔ تو میں یہ عرض کر رہا تھا کہ اردو سے اثرات لینے کی سندھی ادب کو ضرورت ہے۔ کیوں؟ اصل بات یہ ہے کہ پہلے ہمارے لوگ سندھ کے یا اردو کے بھی لوگ انگریزی کے ادب کو پڑھ کر ادیب بنتے تھے، اب انگریزی کا معیار ختم ہو گیا، اب کوئی شخص لمبی لمبی موٹی موٹی انگریزی کی ناولیں نہیں پڑھتا، اگر پڑھتا ہے تو سمجھتا نہیں، نام لیتا ہے کہ میں نے پڑھی ہیں۔ لیکن غالباً الیا ایرنبرگ کی اسٹار بھی کسی بڑے فرقے نے نہیں پڑھی ہوگی، نام لیا ہوگا۔ ماں گور کی بھی کم لوگوں نے مکمل طور پر پڑھی ہوگی۔ تو اتنا بڑا ایک بڑے ادب کی ضرورت ہوتی ہے کسی چھوٹے ادب کو پھیلنے کے لیے، اس سے اثرات جذب کرنے کے لیے، تاکہ وہ اپنے پیروں پر کھڑا ہو جائے۔ جب تک اپنے پیروں پر کھڑا نہیں ہوتا وہ دوسروں سے اثرات جذب کرتا ہے۔ جیسے میں نے عرض کیا کہ اردو نے بہرحال، اردو شاعری نے فارسی سے اثرات جذب کیے، انگریزی نے فرینچ سے اثرات جذب کیے، اور اسی طرح سے اردو نے فارسی سے اثرات جذب کیے، تو سندھی انگریزی سے بھی اثرات لے سکتی ہے، لے رہی ہے۔ لیکن چونکہ انگریزی کا معیار گھٹتا جا رہا ہے، اس لیے اب چارہ کار یہی ہے کہ اردو کو پڑھ کر ادیب بنو، اور ہو سکے تو ان کی چیزیں اپنے نام سے ترجمہ کر کے چھاپ دو۔ اور ماشاءاللہ انگریزی کی کئی چیزیں اردو ادیبوں نے بھی اپنے نام سے چھاپ دی ہیں۔ اگر کوئی انگریزی ادب کا مطالعہ رکھتا ہے اور تھوڑا بہت اردو کا، تو اس کو پتا ہوگا کہ دکھتی رگ کہاں ہے، اور کس نے ایلیٹ کی تشبیہ اور اشتہاروں کو اپنا کر ایک بڑا انعام حاصل کیا تھا، ٹی ایس ایلیٹ سے فیض حاصل کر کے اور ایردا پاؤنڈ سے فیض حاصل کر کے کون بین الاقوامی پرائز لینے گیا، سب جانتے ہیں۔ تو اسی طرح سے اثرات جذب کرنے کے لیے ہمارا دل سندھی ادب کا بالکل قریبی پڑوسی اردو ہے، وہ بگڑ گیا تو سندھی بھی بگڑے گی، وہ سدھر گیا تو ہم بھی سدھریں گے۔ خود سدھرو پھر کہو کہ تم سدھرو۔ واخر دعوانا الحمدللہ رب العالمین۔
تذکیر.org